नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। अमेरिका र इजरायल मिलेर इरानमाथि हिजो सैन्य आक्रमण शुरू गरेपछि विश्वभर तनाव उत्पन्न भएको छ। त्यसमा पनि मध्य पूर्व युद्धमा होमिएको छ। अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि यसको असर विश्वभर पर्ने देखिएको छ। सँगै नेपालीहरूको कुरा गर्ने हो भने विशेष गरी मध्य पूर्वमा 20 लाख भन्दा बढ़ी नेपालीहरू कार्यरत रहेका छन्। विशेष गरी वैदेशिक रोजगारका क्रममा धेरै नेपालीहरू सो क्षेत्रमा रहेको पाइएको छ। यसबाट यो पछिल्लो तनावले लाखौं नेपाली प्रभावित हुन सक्ने अनुमान पनि गरिएको छ। विशेष गरी नेपाल सरकारले इरान र इजरायलको भ्रमण नगर्न हिजो अपील पनि गरेको छ। सरकारले मध्य पूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको हो। सँगै धेरै नेपालीहरू मध्य पूर्वमा रहेका छन्। उनीहरू त्यहाँको तनावले भनौं न पछिल्लो युद्धका कारण चाहिँ नेपालीहरू कुनै न कुनै हिसाबमा तनावमा रहेका छन्, प्रभावित भएका छन्। नेपाल सरकारले अब उनीहरूलाई आश्वस्त तुल्याउन सक्नुपर्छ। उनीहरूको चाहिँ भनौं न सहजतालाई चाहिँ कसरी सहज बनाउन सकिन्छ त्यो कार्यमा नेपाल सरकार हिजोदेखि लागेको छ र यसमा नेपालीहरूको अपेक्षा पनि रहेको छ। आज हामी मध्यपूर्वमा देखिएको पछिल्लो तनाव, यसको असर, नेपालले लिने रणनीति लगायतका सन्दर्भमा कुराकानी गर्छौं। सँगै फागुन 21 को निर्वाचन आउन जम्मा 4 दिन बाँकी छ। यो 4 दिनको अवधिमा दल र उम्मेद्वारहरू प्रचार प्रसारमा लागेका छन्। यो विषयमा पनि हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ कूटनीतिज्ञ प्राध्यापक डाक्टर जयराज आचार्य। आचार्यज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार।
हजुर, अब जसरी हिजो बिहानै अमेरिका र इजरायलको संयुक्त रूपमा चाहिँ इरानमाथिको आक्रमण भयो, यसले चाहिँ विश्वमा एउटा तनावको सिर्जना ल्याएको छ। यसको असर पनि विश्वभर पर्ने देखिएको छ। यहाँले यसलाई कसरी हेर्नु भएको छ?
हो, तपाईँले भने जस्तै यो त बडो भयावह तनाव हो। यसले त्यो क्षेत्रलाई मात्रै होइन विश्वलाई नै असर गर्छ। अब किनभने त्यो एक त अमेरिका विश्वको शक्ति राष्ट्र भयो, अब त्यस दोस्रो चाहिँ यता मध्य पूर्व चाहिँ तेल ऊर्जाको एउटा केन्द्र र त्यहाँ चाहिँ नि तैनात धेरै अमेरिकी सैन्य चाहिँ नि सैन्य उपकरण जहाजहरू र अब सोझै हामीलाई भन्दाखेरि त हाम्रा पनि तपाईँले भने जस्तै झन् 20 लाख नेपालीहरू त्यहाँ बसिरहेको अवस्था छ। त्यस कारणले यो त बडो भयावह विश्वस्तरको तनाव हो। अब सकेसम्म चाँडै यो समाप्त होस् र शान्ति पुनर्बहाली होस्, हामीले त यही चाहनुपर्छ। म त्यही रूपमा नै यसलाई हेरिराखेका छु।
हामीले कामना गर्ने त्यही नै हो। अब सँगै अब मध्य पूर्वमा धेरै नेपालीहरू कार्यरत छन्, विशेष गरी वैदेशिक रोजगारीकै सिलसिलामा त्यहाँ नेपालीहरू रहेका छन्। अब उनीहरूको सुरक्षा नेपाल सरकारको, आफ्नो नागरिकको सुरक्षा सरकारको चासोको विषय पनि हो। अब सरकारले यो परिस्थितिमा के गर्न सक्छ? हुन त अहिलेसम्म त्यहाँ नेपालीहरू सुरक्षित छन्, कोही नेपालीहरू हाताहाती भएको विवरण प्राप्त भएको छैन, तथापि उनीहरूमा एक किसिमको चिन्ता डर त कायमै छ। यो परिस्थितिमा आफ्ना नागरिकलाई चाहिँ आड दिनु चाहिँ सरकारको भूमिका पनि हो, सरकारको दायित्व पनि हो। अब सरकारले यो परिस्थितिमा गर्नुपर्ने दायित्वलाई कसरी लिन सकिन्छ?
अब हाम्रा मानिसहरू को कुन कुन देशमा कति छन् त्यसको तथ्याङ्क हामीसँग हुनुपर्छ। मैले सुने अनुसार सबभन्दा बढी युएईमा छन्, कतारमा छन्, साउदी अरबमा छन्, कुवेतमा छन्, अब धेरै देशमा छन्। अब त्यो देशमा अब हाम्रो एम्बेसी छ, एम्बेसेडरहरू हुनुहुन्छ भने अब कतिपय देशमा हुनुहुन्छ, कतिपय देशमा हुनुहुन्न जस्तो लाग्छ। जस्तो अब युएईमा हुनुहुन्छ, के अरे कतारमा, साउदीमा, कुवेत। अब भन्नु पर्यो त्यहाँका सरकारहरूलाई अब जसरी सकिन्छ हाम्रा चाहिँ नै अब यहाँहरूको आफ्ना नागरिकलाई त सुरक्षित राख्नुहुन्छ राख्नुहुन्छ, हाम्रा मानिसहरूलाई पनि सकेसम्म सुरक्षित राखिदिनु पर्यो, चाहिँ हताहती हुने अवस्थाबाट जोगाउनु पर्यो, अब आवश्यक परे इभ्याकुएट गर्नु पनि पर्ने हुन्छ, चाहिँ नै त्यहाँबाट चाहिँ नै हाम्रो स्वदेशमा फर्काउनु पर्ने पनि हुन्छ। तर त्यहाँ अब अहिले सुने अनुसार उडानहरू पनि बन्द भएको अवस्था छ, कतिपय चाहिँ नै देशहरूबाट त्यो रुटबाट मध्य पूर्वमा उड्ने प्लेनहरू पनि अब विभिन्न एयरलाइन्सहरूले बन्द गरेका छन् सुरक्षाको कारणले। जसरी हुन्छ हाम्रा मानिसहरूलाई सुरक्षित बनाउनु पर्यो भनेर तत्तत देशका चाहिँ सरकारहरूसँग अपिल गर्नु पर्यो, सरकारले गर्ने काम त्यो हो। अब त्यसमा आवश्यक परे अब हाम्रा छिमेकी अब भारत पनि छ, उनीहरूका मान्छेहरू पनि त्यहाँ होलान्, अब उनीहरूले कसरी चाहिँ नि आफ्नो मान्छेलाई सुरक्षित राख्ने अथवा चाहिँ नि फिर्ता ल्याउने योजना बनाएका छन् त्यो पनि त्योसँग पनि हामीले कोअर्डिनेसन गरेर चाहिँ नि सबै सकेको जति सबै काम गर्नुपर्छ, सरकारको प्राथमिकता त्यो हो। पहिलो त हाम्रा मानिसहरू चाहिँ नि सुरक्षित रहनु पर्यो, हताहती हुनु भएन। अब दोस्रो चाहिँ सकेसम्म चाँडो त्यो त्यहाँको तनाव चाहिँ नि घट्नु पर्यो, समाप्त हुनु पर्यो।
अब पछिल्लो यो हेर्दा त्यो तनाव चाहिँ तत्काल सकेला जस्तो देखिने परिस्थिति छैन, अब यहाँको विश्लेषणमा यो तनावको अन्त्य कसरी होला र कतिसम्म जाला
यो भन्न गाह्रो छ। अब विभिन्न कन्फ्लिक्टिङ न्युजहरू भन्छ नि, परस्पर विरोधी खबरहरू पनि आइराखेका छन्, जस्तो अब चाहिँ नि अमेरिकी राष्ट्रपतिले पोस्टिङ गरेको चाहिँ नि एउटा सूचनामा अब आयतुल्ला खामेनीको मृत्यु भइसक्यो चाहिँ नि भन्ने खबर आएको पनि छ, अब त्यो कतिको चाहिँ नि सत्य हो। अब त्यसको काउन्टरमा फेरि इरानको प्रेसहरूले चाहिँ नि सरकारले भनेको भनेर उहाँ सुरक्षित हुनुहुन्छ केही भएको छैन भन्ने खबरहरू पनि दिइराखेको छ। अब यस्तो अब कन्फ्लिक्टिङ न्युजहरू आइराखेको बेलामा अब यसै भन्न के सकिन्छ र अब तर यति हो कि यो चाँडोभन्दा चाँडो चाहिँ नै समाप्त होस् र त्यहाँ जुन हतियारको खास गरेर चाहिँ नै न्युक्लियर वेपनको विषयलाई लिएर चाहिँ नै आणविक हतियारको विषयलाई लिएर अमेरिका इजरायलबाट त्यो आक्रमण भएको छ त्यो विषय चाहिँ नि युद्धको माध्यमबाट भन्दा पनि अझ एउटा शान्तिपूर्ण चाहिँ नै वार्ता टेबलमा बसेर चाहिँ नै टुङ्गियोस् र कुनै देशका पनि इरानका पनि चाहिँ नै मानिसहरू नमरुन्, अब त्यहाँका जनताले पनि आफूले चाहे जस्तो व्यवस्था सुरक्षित चाहिँ नै स्वतन्त्र भएर बाँच्न पाउने व्यवस्था चाहिँ नै त्यहाँ रहोस्, हाम्रो त्यो कामना हो।
अब अहिले हेर्ने भने यो आक्रमणलाई विश्वका चीन लगायतका विश्वका नेताहरूले विरोध गरेका छन्, यसको निन्दा गरेका छन्, खण्डन गरेका छन्। अब सँगै अब नेपाल जस्तो देशले त युद्धको पक्षमा उभिने कुरै छैन र एउटा असंलग्नताको नीति पनि हामीले परराष्ट्र नीतिमा लिएका छौं र यो सिद्धान्त अनुसार नेपालको कूटनीति अघि बढ़िरहेको छ। अब नेपालले चाहिँ यो विषयमा के आफ्नो धारणा बनाउन सक्छ?
दुईटा कुरा, एउटा त तपाईँले भने जस्तै हामी असंलग्न छौं, कसैको पक्ष विपक्षमा हामी उभिने होइन, एउटा कुरा स्पष्ट छ। दोस्रो कुरा हामी निशस्त्रीकरणको पक्षमा पनि छौं। निशस्त्रीकरण भनेको परमाणु बम चाहिने कुनै पनि देशमा हुनु हुँदैन, विश्व स्तरमा नै चाहिँ नि परमाणु बम हुनु हुँदैन भन्ने नेपालको पोजिसन हो पहिलेदेखि। अब प्रथम द्वितीय विश्वयुद्धमा जापानमा परमाणु बम खसेपछि नै हाम्रो राष्ट्रकवि माधव घिमिरेले, स्वर्गीय माधव घिमिरेले कविता लेख्नुभएको थियो, अणुबम सब हानि शान्ति कहिल्यै हुँदैन। त्यो पक्षमा हाम्रो त्यो कविता मात्रै होइन, हाम्रो राष्ट्रिय नीति पनि त्यही नै हो। अब हामी विश्व शान्तिको पक्षमा छौँ र चाहिँ नै हात हतियारको चाहिँ नै थुप्रो लगाएर त्यसमा पनि अझ परमाणु बमको थुप्रो लगाएर अथवा परमाणु बम विकसित गर्दै गएर त कहिले पनि विश्व शान्ति हुँदैन। त्यो बम राखी छोड्नु पनि हुँदैन, उत्पादन गर्न, वितरण गर्न, राख्न हुँदैन भन्ने नै जाने हाम्रो स्पष्ट धारणा हो त्यो कुरा हामीले संयुक्त राष्ट्रसंघमा पनि बराबर भनी नै राखेका छौँ र क्रमशः त्यो घटाउँदै घटाउँदै गएर जिरोमै ल्याउनुपर्छ परमाणु बम त चाहिँ नै पृथ्वी माताको छातीमा एउटा पनि खस्नु हुँदैन भन्ने नै हाम्रो चाहिँ नीति हो त्यसमा हामी स्पष्ट छौँ
अब पछिल्लो समय हेर्ने भने केही देशका नीतिहरू आक्रमण प्रत्याक्रमण देखिएका छन् यसले चाहिँ तेस्रो विश्वयुद्धमा को बाटो तय गर्दैछ है भनेर विभिन्न विश्वका विश्लेषणहरू हेर्न सकिन्छ अब यसरी हेर्दा अब यो जति पनि गतिविधिहरू छन् केही समय यता पछिल्लो समय यसले चाहिँ विश्व व्यवस्था आगामी समयमा विश्व व्यवस्था चाहिँ कतातर्फ जाने संकेत गर्छ यहाँले यसलाई कसरी हेर्नु भएको छ
अब तेस्रो विश्व युद्ध त नहोला नहोस् हामी त्यो चाहन्छौँ अब यो अहिले अमेरिका इजरायल र इरानको बीचमा युद्ध भएको कारणले अझ अर्को ओझेलमा परेको लडाईँ त चाहिँ नै त्यो पाकिस्तान र अफगानिस्तानको बीचमा पनि भइराखेको छ पाकिस्तानले एकदम काबुलमा नै चाहिँ नै बम खसाल्यो भन्ने पनि खबर आएको थियो एक दिन दुई दिन अगाडि अब त्यहाँ पनि चाहिँ बोर्डरमा अब पाकिस्तान र अफगानिस्तानको चाहिँ नि यो तालिबान सरकारका चाहिँ नि तर्फबाट चाहिँ नि युद्ध भइराखेको छ भन्ने खबर सुनिएको हो त्यो बडो दुःखदायी कुरा हो अब यहाँ हामीहरूले सोच्नुपर्ने कुरा के छ भने अब पाकिस्तान अफगानिस्तान सार्कका सदस्य राष्ट्र पनि हुन् दुइटै अब यस्तो छ हाम्रो घर नगी चाहिँ सार्क क्षेत्रमै पनि के अरे सदस्य राष्ट्रहरू बीच द्वन्द्व भइराखेको छ अब त्यो नहोस् हाम्रो कामना त्यो हो र अब तपाईँले चीनले पनि विरोध गर्यो भनेर अघि भन्नुभयो मैले मिडियामा हेर्दाखेरिमा चीनले कुन शब्दमा त्यसको विरोध गरेको छ त्यो त मैले देखिनँ थाहा पाइनँ अब भारतले नै कुन शब्दमा यो यस विषयमा आफ्नो सरकारको अवधारणा स्पष्ट गरेको छ त्यो पनि मैले त्यति देखिनँ अब हाम्रो प्रार्थना छ हाम्रा नजिकका यी शक्तिशाली राष्ट्रहरू जो दुइटै चाहिँ परमाणु बम युक्त छन् भारत पनि चीन पनि र इभन पाकिस्तान पनि अब यो बढ्दै गएको तनावको सन्दर्भमा जतै कतै चाहिँ नै इन्भल्भ चाहिँ नै नहुन् र यो चाहिँ नै तपाईँले भने जस्तो तेस्रो विश्वयुद्धको तर्फ नजाओस् हाम्रो कामना त्यो छ र सकेसम्म चाँडो यो चाहिँ नि तनाव कम भएर चाहिँ नि जिरो डिग्रीमा आइहालोस्
अब यदि यो तनाव बढ्दै जाँदा यदि गयो भने चाहिँ हुन त हाम्रो यो तनाव कम होस् हाम्रो कामना पनि छ अब यदि यो तनाव बढ्दै गएमा लम्बिँदै गएमा अब नेपाल सरकारले गर्नुपर्ने यसको असर नेपालमा पनि पर्छ होइन हामीले अघि कुरा पनि गरिसक्यौं अब यो असर न्यूनीकरणका लागि सरकारले के गर्न सक्छ
हाम्रो हामी यथार्थवादी भएर भन्नुपर्छ यो तनाव न्यूनीकरण गर्नलाई हाम्रो चाहिँ नै क्षमता कम छ हामी सकिन्न यो हामीले त एउटा नैतिक आवाज उठाउने मात्रै हो जुन कुरा चाहिँ नै स्वर्गीय बीपी कोइरालाले 15 साधारण सभा संयुक्त राष्ट्रसङ्घमा भन्नुभएको थियो ठूला देशहरूको चाहिँ नै आफ्नो आफ्नो हित स्वार्थ अभिरुचि हुन्छ र त्यस अनुसार उहाँहरूले कुरा गर्नुहुन्छ होला तर हामी साना देशहरूले चाहिँ वास्तविक यथार्थ र सत्य कुरा बोल्ने हुँदाखेरिमा हाम्रो भोइसको हाम्रो आवाजको चाहिँ नै बढी चाहिँ नै वेट महत्त्व हुन्छ भनेर भन्नुभएको छ त्यही हो हाम्रो चाहिने नैतिक वेट अथवा चाहिने भार भनौँ न नैतिक चाहिने दबाब बाहेक चाहिने हामीले गर्न सक्ने कुरा केही छैन र म फेरि दोहोऱ्याएर के भन्न चाहन्छु भने अब यो एसियाली भूमिमा चाहिने तेस्रो विश्वयुद्धको प्रभाव नहोस् र तेस्रो विश्वयुद्ध हुँदै नहोस् र एसियाली भूमिमा मात्रै होइन अब मध्य पूर्व युरोप अमेरिका कतै पनि यो तेस्रो विश्वयुद्धको सम्भावना चाहिँ पुरै हो हटेर जाओस् यो त अकल्पनीय कुरा हो तेस्रो विश्वयुद्ध भयो भने के अरे अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ अब चौथो विश्वयुद्ध चाहिँ हुँदै हुँदैन किनभने चौथो विश्वयुद्ध लड्ने मान्छे नै यो पृथ्वीमा रहँदैनन्
अब यो तनावका बीच मध्यपूर्व क्षेत्रमा जुन तनाव छ यसले विश्वभरि तरंग ल्याउँदै गर्दा हामी फागुन 21 गते निर्वाचनमा होमिँदैछौं। फागुन 21 गतेको निर्वाचन आउन जम्मा अब 4 दिन बाँकी छ। अब यसलाई यहाँले कसरी हेर्नु भएको छ? अब गत भदौ 23 र 24 गतेको परिस्थितिले निम्ति आएको यो भनौ न निर्वाचन 84 आउनु पर्ने निर्वाचन 2 वर्ष अगाडि सरेको अवस्था छ र फागुन 21 गतेको निर्वाचनको दिन आउँदै गर्दा यहाँले कसरी हेर्नु भएको छ यसलाई?
निर्वाचन भनेको विभिन्न राजनीतिक पार्टीहरूका बीचमा एक प्रकारको चुनावी प्रतिस्पर्धा हो, होइन? त्यो शान्तिपूर्ण हुनुपर्छ। त्यसैले मैले पहिलेदेखि भनेको छु, कुनै पनि पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप आक्रमण प्रत्याक्रमण गर्ने हिंसात्मक चाहिने परिस्थितिमा अघि बढ्ने गर्नु हुँदैन। यो अत्यन्त संयमित र भलाद्मी किसिमले अब एक अर्कालाई सम्मान गरेर चाहिने आफ्नो कुरा जनता समक्ष राख्ने मात्रै हो। यसमा चाहिने आरोप प्रत्यारोप मिथ्या आरोप मिथ्या प्रत्यारोप त झन् गर्नै भएन। अब किनभने हामी त सानो देश छौँ, कमजोर छौँ। अब 48 घण्टा पनि नहुँदै अब झन्नै 2/3 बहुमत भइरहेको सरकार हाम्रो यहाँ ढल्यो, त्यति भल्नरेबल भन्छ नि, त्यति चाहिँ नै अब कमजोर अवस्थामा हामी छौँ। त्यसैले शान्ति हामीले आफ्नो देशभित्र मात्रै, अघि मैले अन्तर्राष्ट्रिय जगतमा विश्वस्तरमा शान्तिको कामना गरेको कुरा गरेँ। अब त्यो चाहिँ नै हाम्रो आन्तरिक शान्तिको चाहनाको रिफ्लेक्सन प्रतिबिम्ब हो। हामी हाम्रो डोमेस्टिक एफेयर्स भन्छौँ नि, गृह परिस्थितिमा पनि शान्ति चाहन्छौँ र विश्व स्तरमा पनि शान्ति चाहन्छौँ। त्यही अनुरूप हाम्रो जनता नेता पार्टी सरकारले व्यवहार गर्नुपर्छ र एक ठाउँमा पनि मारपिट नभइकन गोली चल्ने चाहिने मान्छे मर्ने त कुरै छोडिदिउँ, एकजनाले अर्को एकजनालाई पनि हात हाल्ने चाहिने अब पनि काम नगरिकन अत्यन्तै पूर्ण के अरे संयमित भएर हामीले यो प्रक्रियालाई चाहिने टुङ्ग्याउनु पर्छ, अनि मात्रै चाहिने यो चुनावको वास्तविक चाहिने परिणाम र सार्थकता देखिन्छ।
अब यसका लागि सबै नेपालीहरू आम मतदाताहरू संयमित हुन जरूरी छ र शान्त तवरले चाहिँ शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर विश्वलाई देखाउने एउटा दायित्व आम मतदाता र नेपाली सबै सामु चाहिँ आएको छ। सँगै अब जसरी अब भदौ 23 र 24 गते एउटा समूह जेएनजी समूहले सुशासन भ्रष्टाचारको अन्त्य राजनीतिक स्थिरताको माग राखेर उनीहरूले चाहिँ प्रदर्शन गरे र यो प्रदर्शन केही भनौं न दोस्रो दिन त उग्र रूप नै लिन पुगे, यसले थुप्रै विनाश पनि निम्ति आयो। अब यो निर्वाचनले चाहिँ जसरी यी आवाजहरू यसका लागि यी मागहरू आएका छन् यी मागहरूलाई सम्बोधन गर्न सक्ला?
सक्नुपर्छ भन्छु, किनभने अब जेएनजी भनेको नेपालको भविष्य हो। अब हामी त बुढो पुस्ता, अब हामीहरूले बाँच्ने भनेको अब धेरै नहोला। अब जेएनजीले बाँच्ने नेपालको त चाहिँ उहाँहरूले त धेरै लामो अवधि यो नेपाल भोग्नुपर्छ। त्यस कारणले ती भनेका हाम्रा छोरा नातिहरूको पुस्ता हो, उनीहरूको भविष्य, उनीहरूले उनीहरूको चाहनालाई हामीले सम्मान गर्नुपर्छ र त्यसलाई सकेसम्म सम्बोधन गर्ने र हामीले भोगेको नेपालभन्दा उनीहरूले भोगेको नेपाल सुखी समृद्ध चाहिँ शान्त होस् भन्ने चाहना गर्नुपर्छ। त्यो अनुसार चाहिँ नि सबै पार्टीले त्यसमा फोकस गरेर चाहिँ नि आफ्नो राजनीति गर्ने, आफ्नो विकास नीति रणनीति बनाउने र डेलिभरी गर्ने काम गर्नुपर्छ र त्यो चुनावले त्यसतर्फ सबैको ध्यान जाओस् भन्ने चाहिँ नै म कामना गर्छु। यो चुनावले त्यसतर्फ चाहिँ नै सबैलाई डोर्याओस् भन्ने कामना गर्छु र गर्नु पनि पर्छ, नत्र हामी जस्तो सफ्ट भनौँ न भल्नरेबल देश भन्छ, नरम प्रकृतिको कमजोर राज्य चाहिँ नै टिकिरहनु पनि गाह्रो हुन्छ। त्यस कारणले हाम्रो बल भनेको हाम्रो इमान्दारी, हाम्रो निष्ठा, हाम्रो चाहिँ नै स्वच्छता, हाम्रो ट्रान्सपेरेन्सी भनौँ न, पारदर्शिता र जनतामुखी प्रशासन नै हो अब त्योभन्दा हाम्रो अर्को ठुलो बल छैन, यो कुरा सबै राजनीतिक पार्टीका नेतृत्वको दिमागमा चढोस् आओस् र डेलिभरी गर्ने एउटा वास्तविक चाहिँ नि सिन्सियर भन्छ नि हार्दिक चाहिँ नि अब उनीहरूको प्रतिबद्धता होस् हुनुपर्छ, यो मेरो चाहना हो।
हस् आचार्यज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दै थियौं एकजना कूटनीतिज्ञ प्राध्यापक डाक्टर जयराज आचार्य, विशेष गरी मध्य पूर्वमा अहिले तनाव उत्पन्न भएको छ, अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि व्यापक हमला गरेका छन् र यो हमला आक्रमणपछि विशेष गरी मध्य पूर्वमा रहेका नेपालीहरूमा एक किसिमको डर चिन्ता उत्पन्न भएको छ र यो अवस्थामा नेपाल सरकारले लिनुपर्ने नीति, नेपाल सरकारले गर्नुपर्ने कार्य, सँगै फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा पनि केन्द्रित रहेर हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।